पर भी आवाज नहीं आ रही है।
मेरी मम्मी भी नहीं बोल रही।
अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद व अजल फरज।
أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين والذين دنا فتدلى أبي القاسم محمد. اللهم صل
صلي على محمد وآل محمد وأجل فرجه.
لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعني نور الله، أذن الله، يد الله، حبل الله، عروة الوثقى، غالب على كل غالب، مطلوب كل طالب، إمام المشارق والمغارب، علي ابن أبي طالب عليه السلام. اللهم
صل
صل على محمد
وآل محمد وعجل فرجه.
بحق زهراء، بحق زهراء، بحق زهراء. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. صلوات. اللهم صل على
محمد
وآل محمد وعجل فرجه. گزشتہ مجلس میں ہماری گفتگو نفس کی طہارت، یہ پورا عشرہ نفس کی طہارت کے اوپر، میں نے نفس کی طہارت کو موضوع کو چنا کیونکہ بہت ضروری ہے آج کے زمانے میں جب دنیا میں اتنے زیادہ گناہ بڑھ چکے ہیں، تو اپنے نفس کی اصلاح جو ہے وہ سب سے زیادہ جو ہے وہ واجبی اور ضروری کام ہے عزیزان من. تو ہم اس یہاں تک پہنچے تھے کہ شجرہ طیبہ اور شجرہ خبیثہ کی کچھ مثالیں میں نے آپ لوگوں کے سامنے پیش کی، مگر آج تھوڑی سی عبادت پہ گفتگو کرنا چاہوں گی. یہ بہت ضروری ہے کہ ہماری عبادتوں میں خضوع اور خشوع آئے، اور میں کل اس چیز کو ذکر کر گئی کہ عقل، قلب اور اعضا. عقل سے میں فکر کروں گی، قلب جو ہے اس میں میرا عقیدہ، اور یہ اعضا جو ہیں پھر میں جب عمل کروں گی تو پھر میں جو ہوں وہ اپنے نفس کو طاہر بنا. سب سے پہلے فکر آتا ہے عزیزان من. تو آج تھوڑی سی عبادت پہ گفتگو کرنا چاہوں گی کہ عبادت کس طرح ہونی چاہیے کہ میری روح طاہر ہو جائے. اس کے لیے مجھے تھوڑی سی معرفت، تھوڑی سی میری آج کی گفتگو ذرا سی جو ہے وہ کمپلیکیٹڈ ہوگی، مگر انشاءاللہ جو میرے ساتھ رہیں گے تو سمجھ پائیں گے آسانی سے. کہ اللہ کو سمجھنے کے لیے ایک ہے ملک، یہ دنیا جو خداوند تعالی نے خلق کی، جو ہمارے سامنے ہے، جو ہم دیکھتے ہیں کہ بادل ہیں، آسمان ہیں، پہاڑ ہیں، چرند ہیں، پرند ہیں، دنیا ہے پوری، یہ درخت ہیں، یہ ریت کے ذرے ہیں، یہ دریا ہے، یہ صحرا ہے، اور یہ نہریں ہیں، یہ سب ملک. اور ایک عالم ملکوت، ایک عالم ملک اور ایک عالم ملکوت. عالم ملکوت وہ دنیا کہ جو ہم نے نہیں دیکھی. میں پہلے بھی عرض کر گئی امام زین العابدین کی حدیث کے مطابق کہ قلب کی جب آنکھیں کھلتی ہیں تو ہم برزخ کی دنیا، یعنی کہ ہم اس دنیا کے عالم ملکوت کے بارے میں بیچار کرتے ہیں. عالم ملکوت وہ دنیا ہے جو ہماری نظروں میں نہیں، جس کی فکر جب تک کہ مجھے علم نہیں ہوگا، میں سیکھوں گی نہیں، مجھے نہیں پتا چلے گا کہ وہ عالم ملکوت میں کیا ہے. وہ عالم ملکوت جو ہے وہ آسمانی دنیا ہے. اس سے پہلے کہ میں یہ عرض کروں، میں ایک واقعے کو پیش کروں گی اور اس کے بعد پھر میں عالم ملکوت کی بحث کو آپ کے سامنے پیش کروں گی. کہ ایک امام حسین کے روزے پر ایک زوار امام حسین آیا، اور جس طرح قافلوں میں لوگ جاتے ہیں زیارت کرنے، اس طرح یہ بھی گیا، اور زیارت کی. اب زیارت کی روزے میں ایک ہوتا ہے کہ میں زوار بنوں اور میں ذریعے امام حسین کی زیارت کر کے آؤں, کیونکہ جب میرا نفس طاہر ہوتا چلا جائے گا تو میری کیٹیگریز جو ہے وہ اللہ کی نظر میں بڑھتی چلی جائے گی. ایک وہ زوار ہے جو زری کو چوم کے آتا ہے, ایک وہ زوار ہے جو زری کے لیے تڑپتا ہے مگر حسین خود آ کے اس کو اپنی زیارت دے جاتے ہیں, ایک وہ زوار ہے کہ جو زری میں جائے اور پھر حسین خواب میں اپنی بشارت بھی دیں, اس سے ملاقات بھی کریں, اس سے بات بھی کریں کہ تیری زیارت بھی قبول. یہ سب میرے نفس کی طہارت کی کیٹیگریز ہیں. جس جس طرح میرا نفس طاہر ہوتا چلا جائے گا اس طرح سے پھر مجھے زیارتیں نصیب ہوتی چلی جائیں گی. تو یہ زوار زیارت پہ گیا, زری چومی, زری چوم کے گھر آیا. گھر آیا تو سو گیا, عالم خواب میں دیکھا کہ امام حسین آئے. بہت خوش ہوا کہ مولا ملاقات پہ آئے, ہاتھ جڑ کے کہا مولا میری زیارت قبول, میرا سلام قبول. مولا نے کہا ہاں قبول, مگر مولا نے کہا میں تیرے خواب میں اس لیے آیا ہوں کہ تو جس شہر سے آیا ہے وہاں پر مسجد میں ایک کام کرنے والا ہے, امام بارگاہ میں ایک کام کرنے والا ہے فلاں فلاں شخص. اسے کہا ہاں یہ شخص ہے, کیا اس کو میرا جا کے سلام کہنا. میں اسی لیے تیرے خواب میں آیا ہوں کہ اس مومن کو جا کر میرا سلام کہنا. عزیزان من, یہ زوار کہتا ہے وہ مومن ہمارے امام بارگاہ میں صاف صفائی کرتا تھا, سب کی چپلوں کو درست کرتا تھا, مگر کیونکہ نفس طاہر تھا تو امام حسین کسی اور زوار سے اس کو میسج پہنچا رہے ہیں کہ میں تجھ سے بہت خوش ہوں, میں تجھ سے بہت راضی ہوں, اور جو ہوں مولا کہتے ہیں کہ میرا سلام اس کو پہنچانا, میں اس سے بہت خوش ہوں. اب یہ زوار, اکثر یہ واقعہ تمام زاکرین کوٹ کرتے ہیں مگر اس کے آگے کا جو اور ڈیٹیل ہے وہ کوئی کوٹ نہیں کرتا. اب یہ زوار جو ہے یہ واپس آتا ہے, اس مومن کو سلام دیتا ہے امام حسین کا, مگر کیونکہ وہ غریب تھا, وہ ضعیف بزرگ جو تھا وہ بہت غریب تھا, اتنی استطاعت نہیں تھی کہ زیارتوں پہ جائے اور حج اور عمرہ بجا لائے, تو اس نے سوچا کہ میں حج پہ جا رہا ہوں تو میں اس کو ساتھ لے کے جاؤں. یہ زوار کہتا ہے کہ میں اس کو حج پہ ساتھ لے گیا اس فکر سے کہ جب حسین اس کو سلام بھیج رہے ہیں تو ضرور ضرور امام زمانہ سے اس کی حج پہ ملاقات ہوگی, اور اس کے توسل سے میں بھی امام سے ملاقات کر لوں گا. یہ اس کو لے گیا اور یہ کہتا ہے کہ میں ہر وقت ہر لمحہ اس کے ساتھ تھا, میں نے ایک سیکنڈ کے لیے بھی اسے نہیں چھوڑا. مگر ایک مقام ایسا آیا کہ میں اور وہ بچھڑ گئے. میں نے بہت ڈھونڈا مگر مجھے نہیں ملا. میں نے کہا کہ یہ زبان نے کہا کہ میں واپس ہماری قیام گاہ جہاں ہم رکے ہوئے تھے وہاں پر آ گیا, اور 3 گھنٹے بعد وہ بزرگ واپس وہاں پر آئے. جب وہ آئے تو میں نے میری آنکھوں میں آنسو تھے, میں نے کہا ہو نہ ہو آپ امام زمانہ سے ملاقات لے کر آ رہے ہیں. تو بزرگ نے کہا میں امام زمانہ سے مل کے آ رہا ہوں. تو اس زبان نے کہا کہ میرا بھی دل تھا کہ میں بھی ملاقات لوں. تو یہ بزرگ نے کہا آقا کی اجازت بغیر ہم کچھ نہیں کر سکتے, مگر تمہارے لیے اور تم جیسے تمام شیعوں کے لیے امام زمانہ کے 2 میسج ہیں. پہلا میسج اس نے کہا کہ امام زمانہ نے کہا ہے کہ جو مجھے خوش کرنا چاہتے ہو تو اول وقت نماز کو ادا کرو. میں نے پہلے یہ عرض کیا کہ آج میں عبادت پہ تھوڑا سا ذکر کروں گی, تھوڑا سا ہم مل کر عبادت کے اوپر فکر اور ذکر کریں گے. تو یہ کہتا ہے, بزرگ کہتا ہے کہ زمانے کے امام نے کہا ہے کہ اگر مجھے خوش کرنا چاہتے ہو تو اول وقت نماز پڑھو, میں راضی ہو جاؤں گا. پہلی بات. مولا کا دوسرا میسج یہ کہتا ہے कि मौला ने दूसरा अपने चाहने वालों को मैसेज दिया है, वो लोग जिनके दिलों में दुआएं और हाजतें हैं, वो हाजतें जब भी मांगे तो वसीला हमारी जद्दा ज़ैनब सलामुल्लाह अलैहा का दीजिए। जब हमारी दादी ज़ैनब सलामुल्लाह अलैहा का वसीला देते हैं तो अल्लाह कभी भी उनकी हाजतों को रद्द नहीं करता। यहाँ अव्वल वक्त नमाज के बारे में मामले जाना, मैंने आज से कुछ बरस, कुछ साल, चंद साल पहले आयतुल वाहिद कुरासानी का एक दर्स सुना था जो उर्दू ट्रांसलेट में आ रहा था यूट्यूब पर, तो आगा ने उसमें कुछ बातें बताई थी कि अगर इमाम के लश्कर में शामिल है तो इसमें ये अव्वल वक्त नमाज की बात भी आगा वाहिद कुरासानी ने भी की थी कि जब इमाम के लश्कर में शामिल होना चाहते तो अव्वल नमाज को कभी मत छोड़े। एक तो नमाज को कमतर कभी ना जाने और एक नमाज को अव्वल वक्त अदाइए। अब इसमें सवाल ये पैदा होता है, अव्वल वक्त नमाज तो मैं पढ़ी हूँ। आयतुल्लाह दस्तगीर शिराजी की गुनाह ने कबीरा, आप किताब जब उठाएंगे इसमें जो बाब है नमाज का, उस नमाज के बाब में बहुत सारी तफसीलें, बेनमाजी की भी 16 मुसीबतें बताई हैं, उसमें 16 आफतें, उसके पर बलाएं आएंगी जो बेनमाज हैं। अब यहाँ जो है नमाजी, इसमें ये जो आयतुल्लाह दस्तगीर शिराजी ने रसूल से रिवायत कोट की, इसमें वो लिखते हैं कि जब नमाज मोमिन की मेराज है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि नमाज जो है वो मोमिन की मेराज है। इसका मतलब, इसकी डिटेल में आगा कहते हैं कि जो नमाज मोमिन जब नमाज पढ़ता है तो उसकी नमाज परवाज करती है, उसकी नमाज जब वो मुकम्मल करके पढ़ लेता है तो खुशू और खुशू के साथ, तो वो परवाज करती है और वो परवाज कर आसमानों तक जाती है। और अगर उस नमाज को बहुत ज्यादा दुरुस्त तरीके से अदा नहीं किया हो तो वो पहले आसमान से टकराकर जमीन पे गिरती है, और जब वो गिरने लगती है तो आयतुल्लाह दस्तगीर शिराजी ने गुनाह ने कबीरा में लिखा कि वो मोमिन पर लानत करती है, वाय हो तुझ पर है नमाजी, तूने मुझे किस तरह से अदा किया कि मैं ऊपर नहीं पहुंच सकी। अब यहाँ एक छोटा सा हदिया मोमिन को देती चलो कि जब भी आप अव्वल वक्त नमाज पढ़ते हैं, इसका एक फायदा यह है कि अव्वल वक्त इमाम जमाना वो लफीदा भी नमाज पढ़ते हैं। यहाँ उर्फा जो है बड़े बड़े मुश्तहदीन वो एक हदिया देते हैं, क्या कहते हैं कि जब अव्वल वक्त नमाज पढ़े, आपकी अकामत खत्म हो और आप फौरन जब नमाज की नीयत बांधे, उससे पहले आप दो सलाम कीजिए। पहला सलाम अस्सलाम वालेकुम या अबा अब्दुल्लाह हुसैन वाला अली बिन हुसैन वाला औलादिल हुसैन, और दूसरा सलाम आप कीजिए नियत से पहले अस्सलाम वालेकुम या साहिब अल अफ्व व सलाम। और उसके बाद आप नियत बांध लें, क्योंकि सलाम का जवाब वाजिब है। तो इमाम जमाना उस जब इबादत के खुजूर खुशी में खड़े हैं, मौला अभी नियत बांध रहे हैं, मौला भी और आप भी, जो अव्वल वक्त आप सही सही इसको अकाम अजान देंगे और अजान के बाद अकामत हुजूर को और फौरन आप ये सलाम देंगी तो मौला आपको जवाब देंगे, और मौला जब आपको जवाब देंगे आपकी तरफ मुतवज्जो होंगे तो मौला के वसीले से मौला के साथ आपकी नमाज जॉइंट हो जाएगी। यहाँ उर्फा कहते हैं, और वो नमाज फिर क्योंकि मौला की नमाज खुदावंद ताला की बारगाह तक पहुंचेगी तो आपकी भी इस सदके से इमाम जमाने के पहुंच जाएगी। एक हदिया। फिर इबादत अजीजा ने मोहतरम में पहले भी कही गई, जो फिक्र बगैर इबादत करेंगे तो वो बुत परस्ती है। बड़े बड़े उर्फा और मुश्तहदीन क्या करते हैं कि जब नमाज का वक्त आने वाला होता है ना, उससे पहले वो लोग बाहर निकल जाते हैं, अपने सहनों में निकलते हैं और बाहर, या फिर हरम में जाके नमाज पढ़ रहे होते हैं तो जल्दी निकलते हैं, रास्ते में चलते चलते फिक्र करते हैं, कुछ लम्हा रुक कर खुदा की खल्क करदा मखलूकात, ये जो ये दरख्त, पहाड़, आसमान, इनको देखकर फिक्र करते हैं, खुदा से तवस्सुल करते हैं, फिर जाकर मुसल्लों पे चढ़ते हैं। ये फिक्र के बारे में मैं थोड़ी सी आपकी तवज्जो चाहूंगी। यहां से बिल्कुल आपको मेरे साथ इस तरह ज्वाइन रहना है, इस तरह आपको मेरे साथ ज्वाइन रहना है कि आपने एक लम्हे के लिए भी, एक सेकंड के लिए भी मुझसे आपका जहन नहीं हटना चाहिए। ठीक। अब यहाँ फिक्र के बारे में एक रिवायत रूहुल हयात बेहतरीन किताब है, बाकर मजलिस की बेहतरीन किताब रूहुल हयात। और इस रूहुल हयात किताब में आप, मैं तो कहूंगी जिन जिन के पास उर्दू तर्जुमा में है और वो नहीं है तो ऑनलाइन भी मिलती है, आप उससे भी पढ़ सकते हैं। इसकी तरह आपको पढ़िए, दो किताबें ऐसी हैं जो मैंने पढ़ी तो मुझे बहुत ज्यादा ऐसा लगा कि बिल्कुल जीरो नॉलेज से ऐसा लगा कि कुछ 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 कुछ, कुछ मिला। बेहतरीन एक रूहुल हयात और एक आयतुल्ला कज़विनी की रियाजुल कुद्स, ये दो किताबें ऐसी हैं जो आप पढ़ेंगे तो आपको लज्जत आएगी, आप उसमें बोर नहीं होंगे। अक्सर किताबें ऐसी होती हैं कि जो आप पढ़ते हैं तो फिर आप बाज़ोकत पूरा मुताला नहीं कर पाते। और बीबी फातिमा तुज़हरा की हयात के बारे में आप जानना चाहती हैं पूरी, तो जो एक किताब है, मुझे भी नाम याद नहीं आ रहा, मैं फिर बताऊंगी इंशाल्लाह, वो भी पढ़िए, बहुत अच्छी। मगर ये रूहुल हयात जो किताब है इसमें खुदा की वहदानियत के बारे में बेहतरीन बेहतरीन आपको जो है, वो कहते हैं ना कि एक राज खुदा के खुलते हैं, वो आपको लज्जत आएगी इस किताब में। क्योंकि जब आप किसी मुज्तहिद की किताब पढ़ते हैं, मैं फिर जिक्र अगली मजलिस में इंशाल्लाह, मेरा इरादा है कि मुज्तहिदों के ऊपर चर्चा करूंगी और मुज्तहिदों के बारे में हमारी गुफ्तगु रहेगी कि मुज्तहिद ने पूरी पूरी अपनी जिंदगी के 30 से 30 से 40 ईयर्स जब एक इंसान इल्म का दरिया हासिल करेगा, फिर जब वो सिल्म से सशार होने के बाद बुक लिखेगा, तो उसकी बुक में बहुत नॉलेज होगी, बहुत नॉलेज होगी, क्योंकि सही रिवायतें जानता होगा वो। और सही आप जिनके, जैसे कि आयतुल्ला मूसा शुबेरी जंजानी जो हैं, हाल के मुज्तहिद हैं, और 16,000 मैंने कह दिया, आपने सुन लिया आजीजा ने मन, 16,000 सही। अच्छा, अगर आप इल्मे रिजाल जानती हूं तो आपको इसमें पता चलेगा कि इल्मे रिजाल में एक इल्म है इल्मे दर्रा, जो रिवायतों की कैटेगरीज है, रिवायतों की कैटेगरीज है। मैं आज इसमें नहीं जाऊंगी क्योंकि मुझे आज इबादत पे जिक्र करना है। तो इसमें सबसे पहली कैटेगरी जो होती है, फर्स्ट ऑफ ऑल शिया मजहब के मुताबिक, वो है सही। सही हदीस वो है जिसकी चेन बिल्कुल ताहिर, जिसकी चेन ऐसी है कि जो मासूम की चली आ रही है, उसमें जरा सा भी आपको जो है वो कोई भी इतनी सी भी शक और गुंजाइश की बात नहीं है, मासूम से चली आ रही है। और लिखने वाले भी ऐसे हैं कि जिनको मासूमीन ने सीने पे हाथ रख के दुआ दी, जैसे कि अबू बसीर, अजबर बिन नबाता, जाबिर बिन अब्दुल्लाह अंसारी, ये वो सहाबी हैं कि जिन जो खालिस लिखकर अहले बैत को बताकर वेरिफिकेशन करते थे। सही, ये 16,000 सही हदीस मुंह पे है मूसा शुबेरी जंजानी को। ईरान में नहीं कहते हैं कि चलता फिरता इंसाइक्लोपीडिया, बहुत बड़ी बात है। फिक्र, फिक्र के बाद ताहिर नफ्स, कुर्बान कर देते हैं दीन के लिए सब कुछ, अहल अल्लाह के लिए सब कुछ कुर्बान कर देते हैं। यहाँ रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम किताब रूहुल हयात,
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद अज्जल
बाकर मलिसी की किताब रूहुल हयात, जहां से मैं ये रिवायत कोट कर रही हूँ, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, इसमें मैं दो हदीसें बताऊंगी, एक रसूल की बताऊंगी और एक अमीरुल मोमिनीन की बताऊंगी, اور جو وقت کی کمی نہیں ہوئی تو امام جعفر صادق کی بتاؤں گی. یہ عالم ملکوت کی بات کر رہے ہیں ہم, فرشتوں کی کریشن اور جو عرش اور زمین کی کریشن ہے اس کے بارے میں بات. پہلا سوال کیا رسول اللہ سے, یا رسول اللہ یہ قرآن میں جو آیت ہے سات زمین اور سات آسمان ان کے متعلق ذکر کیجئے, تو رسول اللہ نے بہت تفصیل بار حدیث لکھی. اب میں اس کو کیونکہ وقت کی کمی ہے پوری ڈیٹیل میں دینے جاؤں گی تو میں پوری روایت کمپلیٹ نہیں کر پاؤں گی. مجھے ایک ایک پوائنٹ پہ آپ لوگوں کو لے کر آنا ہے کہ آپ اپنی فکروں کو چینج کیجئے. تو یہاں رسول سے سوال ہوا اور رسول اکرم صلی اللہ علیہ وسلم نے کہا کہ یہ جو زمین ہے دنیا, پہلی زمین سب سے اوپر, رسول نے کہا اس کے نیچے دوسری زمین. پہلی اور دوسری کی مثال دوں گی, اسی طرح ہم سیون تک چلے جائیں گے. رسول نے کہا پہلی زمین جو ہم اتنا سب کچھ دیکھ رہے ہیں اس زمین پر, میں نے پہلے بھی عرض کرا پہاڑ ہیں, دریا ہیں اور نہریں ہیں, درخت ہیں, پرند ہیں, چرند ہیں, جو کچھ ہم خدا کی اس زمین پر دیکھ رہے ہیں. رسول اللہ نے کہا یہ زمین پہلی اور دوسری زمین, اگر یہ دونوں کا سمجھانے کے لیے میں مقابلتاً سمجھاؤں تو رسول اللہ نے کہا کہ دوسری زمین پہلی زمین کے مقابلے میں, پہلی زمین ایسی ہے کہ جیسے دوسری زمین ایک سہارا اور پہلی زمین اس پر ایک انگوٹھی کا چھوٹا سا نگینہ. دوسری زمین پہلی زمین سے اتنی بڑی ہے کہ نگینہ پہلی اور دوسری سہارا. اب دوسری کے بارے میں اسی طرح کہہ رہے ہیں کہ دوسری کے کارخانے اتنے بڑے ہیں تو دوسری تیسری کے مقابلے میں ایک نگینہ, اور اسی طرح ساتویں زمین کتنی بڑی ہوگی کہ ہم اس کا تصور بھی نہیں کر سکتے. پھر رسول اللہ آسمان پہ آتے ہیں, یہ جو ساتویں زمین اتنی بڑی ہے, رسول اللہ کہہ رہے ہیں کہ جو چھٹی زمین ہے اس کے سامنے ایک نگینے کے برابر ہے. پھر یہ ساتویں زمین جو ہے رسول اللہ کہہ رہے ہیں پہلے آسمان کے مقابلے میں ایک نگینہ, اسی طرح سات آسمان رسول اللہ کہہ رہے ہیں. اور پھر یہ سات آسمان رسول اللہ نے ایکسپلین کیا. اب یہ سات آسمان کی ڈیٹیل نہیں لوں گی, وقت نہیں ہے, کہ ان کے بیچ میں خداوند تعالیٰ نے کیا خلق کیا. اب امیر المومنین کی روایت پہ آئیے. امیر المومنین سے سوال ہوتا ہے کہ فرشتوں کی خلقت کس طرح ہے, عرش اعلی کہاں ہے. اب یہاں امیر المومنین ایک بہت طویل حدیث بیان کر رہے ہیں جس کو میں نے بہت کوشش کر ٹائم میں سما جائے اتنا کیا ہے, کوشش کی صرف آپ کو سمجھانے کے لیے, صرف میں ہدف سمجھانا چاہ رہی ہوں. پوری حدیث بہت ڈیٹیل وائز. اب امیر المومنین کہہ رہے ہیں یہ سات آسمان کے بعد اللہ سبحانہ تعالیٰ کے سات حجابوں کو خلق کیا اللہ سبحانہ تعالیٰ نے. سات حجابوں میں سات نوروں کو خلق کیا, 70,000 نوروں کو خلق کیا. اور پھر امیر المومنین کہہ رہے ہیں کہ ہر حجاب میں, یہ جو نور کے حجاب ہیں, ہر حجاب میں 500 سال کی راہ کا فاصلہ. امیر المومنین کہہ رہے ہیں یہ حجاب, سات حجاب خلق کیے. اور پھر یہ جو ہر حجاب نور کا, میں آسمانوں کی بات نہیں کر رہی, اس پہ تو اتنے فرشتے ہیں جس کو ہم کاؤنٹ نہیں کر سکتے, انکاؤنٹیبل. پر یہ جو نور کے سات حجاب ہیں جس میں امیر المومنین کہتے ہیں ہر حجاب میں 70,000 فرشتوں کو اللہ تعالیٰ نے خلق کیا. اس کے بعد مولا علی کہہ رہے ہیں پھر صداق, اللہ سبحانہ تعالیٰ نے 7 صداق خلق کیے. صدا کے کبریا, صدا کے قدس, صدا کے ثبوت, یہ 7 اس طرح کر کے 7 صداقوں کو خلق کیا. اور ہر صداق کے بیچ میں 70,000 سال کی راہ کا فاصلہ. پھر اس کے بعد مولا کہہ رہے ہیں کہ اس کے بعد اللہ سبحانہ تعالیٰ نے صدا کے ابیس کو خلق کیا. پھر مولا کہہ رہے ہیں اس کے بعد عرش مولا. اب اس کو میں ایزی لینگویج میں سمجھاؤں, امیر المومنین کی زبان کو چھوڑ کر سمپل ورڈز میں, تو عرش مولا یہ وہ عرش, آیت اللہ سید شیرازی کی معراج کتاب, تھوڑی سی آپ کی जहमतें, थोड़ा सा जहन को जोर देना पड़ेगा इसमें। अब यहाँ हमको पता है सिदरतुल मुंतहा, सिदरतुल मुंतहा वो हद है कि जहां से हजरत जिब्राइल ने कहा कि या रसूल अल्लाह यहां से मैं एक कदम भी आगे बढ़ा तो मैं जलकर खाक हो जाऊंगा, मेरे बालों पर जल जाएंगे, मैं यहां से मुझे आगे बढ़ने की इजाजत नहीं है। अब यहां मैं अल्लामा ज़ीशान हैदर जवादी की किताब 14 सितारे, सिंपल, बिल्कुल सिंपल लिए मैंने, क्योंकि बहुत कॉम्प्लिकेट लूंगी तो आप कॉम्प्लिकेट हो जाएंगे, मुश्ताहिद की नहीं ली मैंने, ज़ीशान हैदर जवादी सिंपल किताब 14 मासूम। यहाँ रसूल की मेराज के बारे में क्या कह रहे हैं, वो कह रहे हैं कि अब जब यहाँ जिब्राइल ने साथ छोड़ा तो यहाँ से अब वो ज़ीशान हैदर जवादी कहते हैं कि रसूल अल्लाह कह रहे हैं कि नूर का एक दरिया था, दरिया पर एक तख्त था नूर का जो आया उस तरफ से इस तरफ तख्त आया। अब रसूल ने कहा कि मैंने अपनी नालैनों को उतारा, उतारने की कोशिश की तो निदाए परवरदिगार क्या आई कि ए रसूल अपनी नालैन के साथ आ जाओ। और कुरान की आयत है कि हजरत मूसा जब कोई तूर पे जा रहे थे तो क्या कहा था अल्लाह, अल्लाह की निदा क्या आई थी, ए मूसा जब हमारे पास आया करो तो अपनी नालैन को उतार दिया करो, नालैन को उतार के आया करो, नबी से अल्लाह कह रहा है कि नालैन उतार के आओ, नबी मूसा से और रसूल अल्लाह से कह रहा है। अब यहाँ उर्फा और बड़े बड़े उलमा इसकी तफसीर अलग अलग करते हैं, यहाँ मूसा से जो कहा गया कि नालैन को उतार दो यानी कि अपनी औलाद की मोहब्बत छोड़ कर आओ हमारे पास जब आओ, और यहाँ रसूल से अल्लाह कह रहा है कि अपनी नालैन के साथ आओ, यानी कि रसूल की जो औलाद थी वो अल्लाह को इतनी अजीज थी कि नालैन नहीं उतरवाई। बड़े बड़े वफा इसका एक तर्जुमा ये भी करते हैं, और मैं जो सादी सी एक तालिबिन तो मैं ये सोचती हूँ क्योंकि हमें पता नहीं है रसूल का मर्तबा, इससे समझ लीजिए कि अल्लाह को इतना भी गवारा नहीं कि अल्लाह रसूल नाले उतार के मेरे पास आए, जैसे है वैसे ही आते हैं। और फिर यहाँ से रसूल अल्लाह कहते हैं कि वो नूर के तख्त पे मैं सवार हुआ, पूरी डिटेल नहीं पढ़ूंगी मैं आज की, सिर्फ एक फिक्र तक आपको लाना चाहती हूँ। मैं उस नूर के तख्त पे सवार हुआ। अब यही किताब में मैंने रिवायत पढ़ी रूहुल हयात, इसमें लिखा हुआ है कि आपने अक्सर सुना होगा उलमाओं से कि जब रोजे महशर आएगा तो खुदावंद ताला की एक अदालत लगेगी, अल्लाह की एक अदालत लगेगी, और उस अदालत में, उस अदालत में अल्लाह सुब्हान तआला रसूल से पूछेंगे, सवाल करेंगे, या मोहम्मद मैंने जो तुम्हें मैसेज दिया तुमने अपनी उम्मत तक पहुंचाया, रसूल अल्लाह क्या कहेंगे, ऐ परवरदिगार आलम जो मैसेज मुझे जिब्राइल ने दिया मैंने वो हक के साथ अपनी कौम तक पहुंचाया। अब जिब्राइल से अल्लाह सवाल करेगा, ऐ जिब्राइल, ऐ जिब्राइल तुम्हें जो मैसेज मैंने पहुंचाया वो तुमने पहुंचाया, तो जिब्राइल कहेंगे जो मुझे इसराफील ने मैसेज दिया वो मैंने रसूल तक पहुंचाया। अब यहाँ इसराफील से सवाल होगा, आए इसराफील तुम्हें जो मैंने मैसेज दिया वो तुमने पहुंचाया। अब इसराफील क्या कहेंगे, अल्लाह सुब्हान तआला जो कलम और लौह, आपने अक्सर रिवायतों में सुना होगा कि खुदावंद ताला जब दुनिया में कुछ भी खल्क नहीं था अहले बैत के अलावा, रसूल अल्लाह से रिवायत है और बहुत सारी किताबों में, मैं रेफरेंस नहीं दूंगी कि बहुत सारी किताबों में मैंने पढ़ी है ये रिवायत, खुद बिहार में भी है मुंतहलुल लामान में, बहुत सारी किताबों में ये रिवायत है कि जब रसूल से सवाल किया गया कि आप लोगों की खिलकत कब है, तो रसूल अल्लाह ने कहा था कि जब दुनिया आसमान कुछ जन्नत जहन्नम कुछ भी खल्क तब हमें खल्क किया था, तब रसूल अल्लाह कह रहे हैं कि जब हमें कल करने के बाद अल्लाह ने इरादा किया तो सबसे पहले खुदावंद ताला ने कलम और लौ को खल्क किया। तो जब अल्लाह इरादा करता है तो वो कलम और लौह पर लिख कर आता है, और कलम और लौह से रूहुल हयात में अल्लामा अली से कहते हैं कलम और लौह पर लिखने के बाद वो फौरन जो है इसराफील के माथे पे लिख के आता है, और इसराफील वो मैसेज लेकर कलम और लौह के बाद इसराफील है, और वहां इसराफील वो मैसेज लेकर उस हद तक आते हैं सिदरतुल मुंतहा जहां जिब्राइल है। अब यहां अमीरुल मोमिनीन रिवायत को और बढ़ा के क्या कह रहे हैं कि अब ये जो इतना सब कुछ जो खल्क किया हुआ है खुदावन का, मैं एक पॉइंट पाऊंगी इसकी इबादत के एंड में, मगर इससे पहले मैं खाली समझाने के लिए फरिश्तों की खिलकत के बारे में जब सवाल हुआ तो अमीरुल मोमिनीन की रिवायत है कि अल्लाह ने बहुत से ऐसे फरिश्ते खल्क किए हैं कि जो अगर इस दुनिया में आ जाएं तो पूरी दुनिया उनके लिए कम पड़ जाए। फिर कहा कि कई फरिश्ते ऐसे खल्क हैं कि ये सात सातों आसमान जो है वो उसके सिर्फ यहाँ कंधे तक आ रहे हैं, उसके चेहरे से कंधे तक। ये सात आसमान मैंने अभी आपको समझाया कितने वसी पैमाने पर खुदावंद ताला ने खल्क किए। और फिर रिवायत के जुमले अमीर मोमिन की कि कई फरिश्ते अल्लाह ताला ने ऐसे खल्क किए कि सातों जमीन सातों आसमान उसके सिर्फ कमर तक आए, वो इतना उससे भी बोल। और एक फरिश्ता रिवायत का जुमला इस पे खत्म करूंगी मैं फरिश्तों की खिलकत के बारे में कि अमीर मोमिन कहते हैं एक फरिश्ता अल्लाह ने ऐसा खल्क किया है कि जो बर्फ आधा बर्फ का और आधा आंख का है। और फिर अब ये जो फरिश्ते हैं ये जो आसमान है और ये जो खाली नूर के हिजाब अमीरुल मोमिनीन में सिंतर सिंतर हजार फरिश्ते खल्के हैं, कोई रुकू में है कोई सजदे में है और कोई कयाम में है कोई तस्बीह में है। अब इससे मेरा एक सवाल हुई है आप सबसे, अल्लाह को मेरी इबादत की जरूरत है आज के जमाने में? मुझे सबसे ज्यादा फख्र मेरी इबादतों पर है, मैं तो शब पढ़ती हूँ, मेरी एक शब कज़ानी होती है। बंदे खुदा जो तू शब पढ़ती है तो सजदे में शब के बाद शुक्र अदा करके खुदा ने तुझे अपने औलिया बंदों में शामिल किया, ना कि तू लोगों को बोल, जाया हो जाती है बात। आया अल्लाह सुबहाना ताला ने मुझे इबादत के लिए खल्क किया है, अल्लाह को इबादत की जरूरत है मेरी? नहीं। अजीजा ने मन, मेरी खिलकत का मकसद मुझे फिक्र करना है, मेरी खिलकत का मकसद सबमिशन है, सबमिशन है मेरी खिलकत का मतलब कि खुदा के हुक्म के खिलाफ मैं कुछ ना करूं। इस फिक्र के बाद ये इतना सब कुछ सुनने के बाद, और जो कि अमीर मोमिन की एक और रिवायत इसमें ऐड कर दूं कि मौला अली के एक खुद्दे में मैंने पढ़ा था कि मौला कह रहे थे कि हजारों गैलेक्सी और फिर ये जो आपने आलम मलकूत सुना, इसमें आप ये बताइए कि दुनिया की जमीन जब मैंने कहा इतना सा नगीना है, एक जर्रा कह लीजिए, ये सब जब मैंने आपको गिनाया उसके बाद, तो उस जर्रे में मैं कहाँ हूं? मैं तो काउंट ही नहीं हूं। और उस पर जब खुदा मुझ पर रहमत नाजिल करे तो मुझे कितने सजदों के शुक्र के सजदे करने चाहिए कि फिर भी खुदा मुझे चाहता है, फिर भी मुझे देखता है, मेरी वो टूटी फूटी इबादतों को खुदा कबूल कर लेता है, मेरी दुआओं को खुदा सुन लेता है। इससे अब मुझे फिक्र करनी चाहिए कि मेरी इबादत को मुझे किस तरह करना है, मैं किसके सामने खड़ी हूँ। बड़े बड़े उर्फा जब मालिक यौमिद्दीन कहते हैं, आयतुल्लाह बहजत की नमाज देखें यूट्यूब पर, मालिक यौमिद्दीन कहते हैं तो जोर जोर से रोते हैं क्योंकि मालिक यौमिद्दीन हमें नहीं पता है कितना बड़ा दिन है। अल्लाह जलाल से कह रहा है अय्यामुल्लाह तीन है, जिस तरह हमारे दे होते हैं बर्थडे के और सबके, मैंने पहले भी जिक्र किया था, इसी तरह खुदा के भी दिन है अय्यामुल्लाह तीन है, एक यौमुल कुर्रा, दूसरा यौमुल कुर्रा यानी के रजत जो आएगा इमामी जमाना के दौर के बाद, یوم القیام, اس لیے امام زمانہ جب ظہور کریں گے وہ دن, یہ اللہ کا دن اللہ کہہ رہے میرے دن ہے, اور ایک یوم الاکبر, یوم الاکبر محشر. یہ سوچ کے علماء نماز میں روتے ہیں. میں نے آیت اللہ کوئی کی بیوگرافی پڑھی تھی, میرا وقت جا رہا ہے, بس یہ آخری بات کر کے ہم مسائب کی طرف آ جائیں گے. آیت اللہ کوئی کی بایوگرافی پڑھی تھی بہت سال پہلے, اس میں میں نے ایک جملہ پڑھا تھا, آج تک میرا دماغ کام نہیں کرتا ہے. اس میں لکھا ہے, اردو میں تھی وہ کتاب اور میں نے اس میں پڑھا, اس میں لکھا ہے کہ آغا جب نماز کے بعد سجدے میں جاتے تھے تو ایسا گریا تھا کہ مور پگھل جاتا تھا. مجھے نہیں سمجھ آتا کہ وہ کیسا گریا ہوگا, اور میرا سجدہ شکر کیسا ہے. یہ مجھے فکر کی ضرورت ہے, کیونکہ فکر نہیں ہے, کیونکہ میں جہالت میں ہوں. میں صرف جو ہوں وہ باطن نظر سے نہیں دیکھ رہی, میں ظاہر کی نظر سے دیکھ رہی, میری باطن کی آنکھ بند ہے. میں اتنی زیادہ پلاننگز پھر کہوں گی پلاننگز کرتی چلی جا رہی ہوں, ایک لمحے کی ایک سیکنڈ کی مجھے خبر نہیں ہے کب آ جائے گا ملک الموت, کب میری روح قبض ہو جائے گی. مجھے روح قبض کرنے کی روایت انشاءاللہ میں کل پیش کروں گی, آپ کی سماعتوں کی نظر کروں گی کہ روح جو ہے وہ قبض ہوتی ہے, تو اس کی دو روایتیں میں اچھی بیان کروں گی اور دو روایتیں میں سخت بیان کروں گی. تو یہ بہت ضروری ہے کہ ہم اپنی اپنی جو ہے آخرت کی فکر کریں عزیزان ایمان. تو آج مجھے حضرت قاسم کا ذکر کرنا ہے. حضرت قاسم کے مصائب بہت سخت ہیں, حضرت قاسم کے مصائب بہت سخت ہیں عزیزان. مگر اس سے پہلے میں امام حسن کی تھوڑا سا ذکر کروں گا, پھر حضرت قاسم سے اسے مرج کریں گے ہم. جب امام حسن کو زہر دیا گیا اور مولا نے زہر پی لیا, ایک مرتبہ امام حسین آئے, امام حسن گریا کر رہے تھے, رو رہے تھے, حسین میرے سینے میں بہت درد ہے. مولا کہتے ہیں ایک مرتبہ امام حسین سے کہا میں بہت مجھے کچھ ہو رہا ہے, تو امام حسین نے ایک تشت لا کے دیا اور اس تشت میں امام حسن نے کہہ کی, اور جب مولا نے کہہ کی تو روایت میں جملہ ملتا ہے کہ مولا کا پورا کلیجہ کٹ کے باہر آ گیا تھا. ایک مرتبہ امام حسین نے جب دیکھا تو بہت گریا کیا, بہت روئے. جب حسین کا رونا دیکھ رہے تھے تو امام حسن نے کہا حسین اس تشت کو چھپا دو, تو امام حسین نے کہا بھیا یہ تشت کیوں چھپا دوں؟ کہا اس لیے کہ ابھی میری بہن زینب آئے گی, جب زینب آئے گی تو یہ کلیجے کے کٹ کے یہ کلیجے کے حصے نہیں دیکھ سکے گی, پیسز تو نہیں دیکھ سکے گی. ایک مرتبہ امام حسین نے تشت چھپا دیا. میں ہاتھ جوڑ کے کہوں گی یا امام حسن آپ اپنے کلیجوں کے ٹکڑے چھپا رہے ہیں, آئیے میدان کربلا میں بی بی نے حسین کے کلیجے کے ٹکڑوں کو کربلا کی زمین پر کٹتے مرتے دیکھا. اللہ تعالیٰ نے ظاہرا روزے عاشور جب آیا, امام حسن کی عمر روایتوں میں ملتی ہے 13 برس کی تھی, حضرت قاسم کی عمر 13 برس کی تھی, 13 برس کی عمر, بہت چھوٹے تھے. ایک مرتبہ امام حسین کے خیمے میں آتے ہیں, چچا جان مجھے رنگ کی اجازت دے دے. امام حسین ایک مرتبہ روتے ہیں, گلے سے لگاتے ہیں, کہتے ہیں قاسم تم حسن کی نشانی ہو, میں تمہیں کس طرح رن میں جانے کی اجازت دے دوں. ایک مرتبہ حضرت قاسم واپس آ جاتے ہیں, مادر کے خیمے کے باہر بیٹھتے ہیں دو زانوں کے, لعوف میم میں طاؤس نے لکھا کہ دو زانو ہو کر بیٹھ کر خوب گریا کر رہے ہیں. ایک مرتبہ جناب فروا جب آواز سنی تو باہر آئی, کہا قاسم اب تک زندہ ہو؟ چچا جان اجازت نہیں دیتے.
مرتبہ قاسم کے بازو سے ایک تعویذ طبیبی نے کھولا اور کھول کے کہا قاسم بابا نے وصیت کی تھی کہ جب بہت مشکل میں ہو تو اس تعویذ کو کھولنا، آج سے زیادہ دن کوئی مشکل کا دن نہیں ہے۔ بی بی نے تعویذ کو کھولا، جناب قاسم نے باپ کی تحریر کو پڑھا، ایک مرتبہ چوما چوم کے دوڑتے ہوئے گئے، کہا اماں میرا اجازت نامہ ہے۔ ایک مرتبہ حضرت عباس امام حسین کی خدمت میں آئے اور آ کر وہ خط دے دیا، جب خط کو دیکھا امام حسین نے سینے سے لگایا، خط کو چوما آنکھوں سے لگایا، ایک مرتبہ بھائی کی تحریر کو پڑھا، لکھا تھا حسین روزے عاشورا میں تو نہیں ہوں گا، میری طرف سے میرے بیٹے قاسم کو رنگ کی اجازت دے دینا، قربانی کی اجازت دے دینا۔ ایک مرتبہ امام حسین بہت گریا کیا، خط کو سینے سے لگا کے رونے لگے، کہا بھیا میری غربت یاد تھی، وقت موت وقت شہادت مجھے نہیں بھولے۔ اب ایک مرتبہ امام حسین نے قاسم سے کہا، قاسم میں نے تمہیں اجازت دی، پر ایک مرتبہ امام حسین نے کہا، قاسم قریب بلایا، باہیں گلے میں ڈال کر گلے لگایا اور اتنا گریا کیا، اتنا گریا کیا، روایت کے جملے ملتے ہیں کہ دونوں بے ہوش ہو گئے۔ جب ہوش میں آئے تو حضرت ابو الفضل نے جناب قاسم گرن کے لیے تیار کیا۔ اب حضرت قاسم کو جب گھوڑے پر سوار کرایا تو اتنے چھوٹے تھے کہ ان کے پیر بھی صحیح سے نہیں آ رہے تھے، پاؤں کی بند، وہ جو گھوڑے کے بند ہوتے ہیں وہاں تک۔ ایک مرتبہ حضرت عباس نے زرہ پہنانا شروع کی، کوئی زرہ حضرت قاسم کو نہیں آ رہی تھی۔ ایک مرتبہ قاسم اتنے جوش میں تھے رن میں جانے کے لیے، کہتے امو مجھے ذرا نہیں پہننی، بس مجھے میدان کی اجازت دے۔ حضرت قاسم میدان میں جاتے ہیں، ایک مرتبہ حضرت قاسم میدان میں جاتے ہیں، حضرت ایک بہت بڑا پہلوان تھا جس کے 7 بیٹے تھے، جب قاسم کو دیکھا 13 برس کا بچہ، ایک مرتبہ کہا کہ اس کے لیے میرا بیٹا کافی ہے، سارے بیٹوں کو بھیجا، سارے بیٹوں کو واصل جہنم کیا۔ ایک مرتبہ حضرت کو غصہ آ گیا، حضرت اتنا بڑا پہلوان تھا کہ 1000 لوگوں کے برابر وہ ایک تھا۔ ایک مرتبہ جب حضرت سامنے آیا تو امام حسین نے آسمان کی طرف نگاہ کر کے دعا کی، یا پروردگار عالم میرے قاسم کی خیر۔ جناب قاسم نے ابو الفضل عباس سے جنگ سیکھی تھی، حضرت کے 2 ٹکڑے کر دیے۔ جب حضرت کو ساتھ نے آواز دے کے کہا، اسے بچہ نہ سمجھو، یہ قاسم ہے، حسن کا بیٹا ہے۔ ایک مرتبہ پورا لشکر حضرت قاسم پر ٹوٹ پڑا، کہیں سے تلواریں کہیں سے تیر۔ ایک مرتبہ حضرت قاسم اپنے گھوڑے سے نیچے گر رہے، نظارہ زرہ تو پہنی نہیں تھی، سارے تیر اور تلوار سینے میں بے بس تھے۔ ایک مرتبہ ایک ملون سر کے پاس بیٹھ کر حضرت قاسم کو کہتا ہے، تجھے زندہ ذبح کروں گا۔ حضرت قاسم 13 برس کے تھے، ایک مرتبہ کہا، امو جلدی آئیے، لوگ زندہ میں میرا سر قلم کر رہے ہیں۔ ایک مرتبہ امام حسین جلا سے چلے، حضرت عباس امام حسین جب فوج عز کیا نے امام حسین کو جلا ہوا دیکھا تو میں منع کے گھوڑے حضرت قاسم زندہ پاما۔ جب امام حسین حضرت قاسم کے جنازے پہ آئے، ایک مرتبہ روایت میں جملے ملتے ہیں کہ لاش کے ٹکڑوں کو مولا نے اپنے قبا میں باندھا، ایک چھوٹی سی گٹھری لے کر چلے۔ ایک مرتبہ ام فروا اور جناب زینب خیمے پہ قاسم کی لاش کا انتظار کر رہے تھے، ایک مرتبہ ام فروا نے جناب زینب वसल्लम से कहा, बीबी मेरा 13 बरस का जवान था, ये तो हुसैन कोई छोटी सी चीज हाथ में लेकर आ रहे हैं। एक मर्तबा इमाम हुसैन जनाब जनाब के पास आए, बीबी ने कहा कासिम कहाँ है, तो गठरी देख के कहा मौला ने कि माँ को लाश मत दिखाना।